यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। काठमाडौँ सहित मुलुकका अधिकांश स्थानमा मौसम बदली। भोलि र पर्सि देशका मध्य तथा पश्चिमी भागका पहाड़ी भूभागमा हल्का वर्षाको सम्भावना। प्रतिक्रियावादी शक्तिहरू एमाले विरूद्ध लागेको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी। काभ्रे पलाञ्चोकको पाँच खालमा झण्डै 1.5 अर्ब रूपियाँको लागतको खानेपानी आयोजनाको काम अन्तिम चरणमा। र अमेरिकामा आँधी बेहरी सहित देशका धेरै भागमा हिमवर्षा हुने अनुमान।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आज काठमाडौँ सहित मुलुकका अधिकांश स्थानमा मौसम बदली हुनका साथै तराई सहित पहाड़ी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ। भोलि र पर्सी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम बदली हुँदा हवाई उडान समेत प्रभावित भएको छ। केही दिनदेखि तराईका धेरै स्थानमा बिहानी पख हुस्सु कुहिरो लागेको र दिउँसो समेत घाम नलागेका कारण तापक्रम घट्न गई चिसो बढ़ेको छ। केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाड़ो बढ़ेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ़ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्व अनुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले हुस्सु र कुहिरो लागेका बेला स्वास्थ्य, कृषि, यातायात लगायत क्षेत्रमा असर पर्ने भएकाले सबैले सावधानी अपनाउनु पर्ने बताउनुभयो। काभ्रे पलाञ्चोकको पाँच खाल नगरमा सञ्चालित झण्डै 1.5 अर्ब रूपियाँको लागतमा वृहत पाँच खाल सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन खानेपानी आयोजनाको भौतिकतर्फ करिब 95% काम सम्पन्न भएको आयोजनाले जनाएको छ। पाँच खालका 6,000 परिवारले आउँदो माघ मसान्तभित्र घर घरमा पानी पाउने आयोजनाले जनाएको छ। शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना, नगर विकास कोष, पाँच खाल नगरपालिका र खानेपानी उपभोक्ता बीच 2077 असार 15 गते 2079 माघमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना संक्रमण, मेलाम्चीमा आएको बाढ़ीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुर्याएकाले काम लम्बिएको हो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू मजबूत भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरू आतंकित भएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको नेकपा एमाले केन्द्रीय कमिटिको 8 बैठकमा राजनीतिक तथा समसामयिक विषयमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दलीय र अमानवीय रूपमा एमाले विरूद्ध लागेको बताउनुभयो। अध्यक्ष ओलीले नयाँ सरकार गठनपछि राजनैतिक स्थायित्वको सन्देश प्रवाह भएको, साझा नीतिगत प्रतिबद्धता जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार आएको, संक्रमणकालीन न्याय सम्बन्धी कानून पारित भएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धि हासिल भएको बैठकलाई जानकारी गराउनुभयो। बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको 43 पृष्ठ लामो लिखित राजनीतिक प्रतिवेदनमा एमाले र नेपाली कांग्रेस गठबन्धनको आवश्यकता, औचित्य, बदलिदो विश्व परिवेश र नेपालको परराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण लगायतका विषय समेटिएका छन्। बैठकमा राजनीतिक प्रतिवेदनका साथै सांगठनिक कामको संक्षिप्त जानकारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकपछि भएका केन्द्रीय सचिवालय र पोलिट ब्यूरो बैठकका निर्णयहरूको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शंकर पोखरेलले बैठकमा जानकारी गराउनु भएको थियो। उहाँले आज र भोलिमा बैठक सम्पन्न नभए पर्सीका लागि पनि जारी रहन सक्ने बताउनुभयो। आज र भोलि बस्ने बैठकमा पोलिट ब्यूरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू नीरज आचार्य र विष्णु रिमाल रहनुभएको बहस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहनुभएको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि शुरू भएको छ। काठमाडौँको धुम्बराहीमा बसेको माओवादी केन्द्रीय समिति बैठकको पहिलो दिन आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनैतिक परिस्थितिका बारेमा जानकारी गराउनुहुँदै पार्टीको संगठन सुधारका लागि जनतामा जाने प्रस्ताव पेश गर्नुभयो। बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियान अन्तर्गत हुलाकी राजमार्ग र पूर्व पश्चिम राजमार्ग केन्द्रित अभियान तथा उपत्यका विशेष अभियानहरू सञ्चालन गर्ने प्रस्ताव राख्नु भएको। बैठकपछि माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। यस्तै अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र आगामी निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलहरूसँग मिलेर चुनाव नलड्ने तर नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी तथा माओवादीबाट फुटेर गएका दलहरूसँग भने सहकार्य र एकताको पहल गर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको छ। यसअघि बैठकमा माओवादी केन्द्रका प्रदेश कमिटिहरूको तर्फबाट प्रदेश अध्यक्ष तथा इन्चार्जहरूले सम्बन्धित प्रदेशको स्थलगत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ। प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउनेछ। गत असोज दोस्रो साताको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सड़क खण्डको पुनर्निर्माणका लागि करिब 9,66 करोड़ खर्च हुने भएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्ग अन्तर्गत भकुण्डेबाट नेपाल थोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अध्ययनबाट देखिएको हो। राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध स्थित चौकी डाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म 12 किलोमिटर सड़क खण्डमध्ये 8 किलोमिटर सड़क पूर्ण रूपमा क्षति भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति 2081ले आफ्नो प्रतिवेदन पेश गरेको छ। मन्त्री भट्टराई समक्ष उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलले आज शिक्षा मन्त्रालयमा सो प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा मन्त्री भट्टराईले प्रतिवेदन कार्यान्वयनका लागि स्थानीय सरकारवाला, राजनैतिक नेतृत्व र विश्वविद्यालयको सक्रिय भूमिका आवश्यक पर्ने उल्लेख गर्दै प्रतिवेदन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो। समितिले नेपाल संस्कृत विश्वविद्यालयको दाङ जिल्लाका विभिन्न स्थानमा रहेका जग्गा तथा भौतिक पूर्वाधारको स्थलगत अवलोकन, विश्वविद्यालय पदाधिकारी तथा कर्मचारीसँगको छलफल तथा अन्तर्क्रिया एवं विभिन्न निकायसँगको समन्वयका आधारमा आवश्यक सूचना संकलन गरी तयार गरेको हो। नेपाली र विदेशी लेखक तथा प्रकाशकहरूबीच पुस्तकको प्रतिलिपि अधिकार किनबेच गर्ने बारे विमर्श भएको छ। काठमाडौँमा आयोजना गरिएको दोस्रो दक्षिण एसियाली पुस्तक प्रदर्शनीमा चीन, भारत, क्यानाडा लगायतका विभिन्न 13 देशका लेखक र प्रकाशक संस्थाका माध्यमबाट लेखकीय र प्रकाशकीय सम्बन्ध अघि बढ़ाउन लागिएको हो। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
भाषिक समस्याका कारण नेपाली भाषामा लेखिएका राम्रा पुस्तकहरू अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेका छैनन् भने विश्व साहित्यमा लेखिएका चर्चित कृतिहरू अधिकांश नेपाली पाठकले पढ्न पाएका छैनन्। नेपाली साहित्यमा लेखिएका कतिपय काव्य तथा आख्यान कृतिहरू विश्वमै उत्कृष्ट पनि ठहरिन सक्छन् तर त्यसलाई अन्तर्राष्ट्रिय पाठकसम्म अझै पुर्याउन सकिएको छैन। नेपाली साहित्यका पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गरी विश्व पुस्तक बजारमा निर्यात गर्न र विश्व साहित्यमा लेखिएका पुस्तकहरू नेपाली भाषामा अनुवाद गरी पाठकसम्म पुर्याउन काठमाण्डुमा आयोजना गरिएको दोस्रो दक्षिण एसियाली पुस्तक प्रदर्शनी महत्वपूर्ण माध्यम बनेको छ। पुस्तक प्रदर्शनीमा सहभागी हुन आएका चीन, भारत, श्रीलंका, क्यानाडा, बंगलादेश, अमेरिका लगायत 13 देशका लेखक तथा प्रकाशक बीच भएको विमर्शले विश्व पुस्तक बजारमा पुस्तक आयात निर्यात गर्ने बाटो खुला गरेको छ। विभिन्न देशका लेखक तथा प्रकाशक संस्थाहरू बीच प्रतिलिपि अधिकार अर्थात कपीराइट किनबेच गर्न सकिने विषय उठान हुँदा नेपाली लेखन तथा प्रकाशनमा नयाँ आयाम थपिएको छ। प्रदर्शनी आयोजना गर्ने संस्था नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका महासचिव विष्णु प्रसाद पौडेल नेपालमा पहिलोचोटि उठान भएको यो विषयले पठन संस्कृतिको विकाससँगै विश्व बजारमा कृतिहरू आयात निर्यात गर्ने ढोका खुलेको बताउनुहुन्छ।
विदेशी लेखक प्रकाशकहरू र नेपाली प्रकाशक र लेखकहरू पनि बसेर आफ्नो किताब विदेशमा कपीराइटमा बेच्ने र विदेशको राम्रो किताब भयो त्यसलाई कपीराइटमा हामीले किनेर छाप्ने एउटा असल पुस्तक अमेरिकाबाट निस्क्यो भने त्यो नेपाली पाठकले पढ्न किन नपाउने या नेपालका दर्जकहरूले लेखेको उत्कृष्ट किताब अमेरिकामा छापेर किन बेच्न नपाउने।
पुस्तक पठन सचेत पाठकका लागि एक प्रकारको लत हो। पठन लत बसेका पाठकहरू बजारमा आएका नयाँ पुस्तकहरू कुनै न कुनै माध्यमबाट पढ्न रुचाउँछन्। प्रकाशन तथा अनलाइनबाट पुस्तक बिक्री गर्दै आएको किताब किरो प्रकाशनकी अध्यक्ष सुशीला पौडेल पछिल्लो पुस्ताका पाठकहरू अंग्रेजीमा लेखिएको पुस्तक खोजी गर्ने बताउनुहुन्छ।
साहित्य किताबहरू नै भइहाल्यो, धेरै इङ्ग्लिसमा अलिक बढी गइरहेछ।
नेपाल र अन्तर्राष्ट्रिय प्रकाशक बीच कपीराइट खरिद बिक्री र पुस्तक आयात निर्यातका लागि उचित मञ्चका रूपमा सफल भएको दोस्रो पुस्तक प्रदर्शनीमा भेटिएका डाक्टर सुरेश ढकाल नेपाली लेखकहरूलाई विस्तारित हुन कपीराइट खरिद बिक्री महत्वपूर्ण हुने बताउनुहुन्छ।
स्थानीय प्रकाशकहरूले छापेको राष्ट्रिय प्रकाशकहरूले छापेकोलाई अन्तर्राष्ट्रिय तहसम्म होइन लानलाई सहयोग गर्छ।
लेखकहरू समाजका अगुवा हुन्। उनीहरूले देख्ने समाज र आम मानिसले देख्ने समाज फरक हुन सक्छन्। विश्व साहित्यमा पछिल्लो समयमा मौलाएको लेखन शिल्प पद्धति एवं प्रविधि बारे थाहा पाउन लेखकीय तथा प्रकाशकीय सम्बन्ध र सहकार्यहरू अन्तर्राष्ट्रिय रूपमा विस्तार हुनु जरूरी छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताउनु भएको छ। मानव सेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मानव सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले त्यसलाई जीवन पद्धतिका रूपमा अपनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले मानवता र नैतिकतामा संकुचन देखिँदै गएको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने बताउनुभयो। गुरू गोविन्द सिंहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी सिख धर्मावलम्बीले मनाएका छन्। नेपालमा रहेका सिखहरूले पनि यस दिन उत्सवका साथ गुरू गोविन्द सिंह जयन्ती मनाउने गर्दछन्। गुरू गोविन्द सिंह जयन्तीमा काठमाण्डुको पशुपति, ज्ञानेश्वर, बालाजू, थापाथली र कुपण्डुल लगायत स्थानमा रहेको गुरूद्वारामा विशेष पूजापाठ एवं भण्डाराको कार्यक्रम गरी जन्म जयन्ती मनाइएको छ। गुरू गोविन्दले आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको थियो। गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढ़ी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तीव्र गतिमा अघि बढ़ेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज बसेको 28 बैठकमा गृहमन्त्री लेखकले विपदबाट भएको क्षतिको मूल्यांकन र पुनर्निर्माण तीव्र रूपमा अगाडि बढ़ने बताउनुभयो। उहाँले भूकम्प तथा बाढ़ी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मूल्यांकनको काम शुरू गर्ने र डीडीए भइसकेको ठाउँमा पुनर्निर्माणको काम अगाडि बढ़ाउने निर्णय गरेको बताउनुभयो। पूर्वी नेपालका पर्यटकीय क्षेत्रहरू भारतीय पर्यटकको महत्वमा नपर्दा त्यस क्षेत्रका पर्यटकीय स्थलहरू छायामा परेका छन्। कोशी प्रदेश सरकारले 2082 पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको अवस्थामा त्यस क्षेत्रका पर्यटकीय स्थल र महत्वका विषयमा प्रचार प्रसार गर्न सके भारतीय पर्यटक भित्र्याउन सकिने देखिन्छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
पूर्वी नेपालका सयौं पर्यटकीय गन्तव्य अहिले पनि पर्यटकको पर्खाईमा छन्। पूर्वी तराईका तालतलैया हुनिया चाँदीजै टल्केन हिमाल देखिने पहाड़ी डाँडाकाँडा जहाँ अहिले पनि पर्यटकको पाइलासम्म पुग्न सकेको छैन। तर पूर्वी नेपालसँगै सिमाना जोडिएको भारतको पश्चिम बंगाल तथा बिहारका करोड़ौं व्यक्ति घुम्नका लागि पर्यटकीय गन्तव्यको खोजीमा छन्। भारतकै नेपाली भाषी रहेका पहाड़ी क्षेत्र दार्जीलिङ, सिक्किम, कालिम्पोङ लगायतको क्षेत्रसँग परिचित पश्चिम बंगाल तथा बिहारवासीलाई घुम्ने गन्तव्यमा पूर्वी नेपाल बन्न सक्नेमा दुई मत नहोला। तर यसको लागि त्यहाँको सुन्दर र शान्त वातावरण, मनोरम दृश्य, कला संस्कृति, स्थानीय परिकार, रहन सहन, घरवास कार्यक्रमको प्रचार गर्न आवश्यक रहेको भारतको पश्चिम बंगालका पर्यटन दूत राज बासुले बताउनुभयो।
पूर्वतिर हामीले हेर्दाखेरि चाहिँ विशेष गरेर कोशी प्रोभिन्समा जति हाम्रोमा प्रकृति छ, जति हाम्रो कल्चरल डाइभर्सिटी छ, त्यतिको नेपालमा मात्रै होइन हाम्रो हिमालयमा पनि कम्ती पाउँछ जस्तो खालको हाम्रो ल्यान्डस्केप र पिपलको डाइभर्सिटी।
अधिकांश भारतीय पर्यटकको नजर नेपालका काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी पर्ने गरेको छ। तर भौगोलिक, सामाजिक, सांस्कृतिक रूपमै निकै सुन्दर भए पनि प्रचार प्रसार अभावका कारण पूर्व क्षेत्रले पर्यटक तान्न सकेको छैन। भारत नेपाली पर्यटनको सबैभन्दा ठूलो र राम्रो बजार हो। अझ प्रदेश सरकारले घोषणा गरेको कोशी प्रदेश भ्रमण वर्ष 2082 सफल हुन भारतीय पर्यटकको आकर्षणको खाँचो छ। यसैलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक तथा व्यावसायिक सम्बन्ध बढाउने प्रयास गरिरहेको पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरन कट्टेलको भनाइ छ।
अहिले हाम्रो कोशी प्रदेश सरकारले चाहिँ भारतको छिमेकी राज्यहरूमा चाहिँ जनस्तरको सम्बन्ध, सामाजिक सांस्कृतिक सम्बन्ध, व्यावसायिक सम्बन्धहरूलाई कसरी बिल्डअप गर्ने भनेर योजना बनाइरहेको छ। त्यही भएर 2082 पर्यटन वर्ष बनाएको छ।
करिब 10 करोड जनसंख्या भएको भारतको पश्चिम बंगाल तथा करिब 13 करोड जनसंख्या रहेको बिहारमा मात्रै पूर्वी नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सके पर्यटकीय क्षेत्रको भाग्य उदाउने निश्चित छ। जसको लागि केही प्रयास भए पनि पूर्ण छैनन्। यसको लागि थप प्रयासहरू आवश्यक छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
महोत्तरी जिल्लामा सार्वजनिक परती र नदी उकास जग्गामा अतिक्रमण बढ़न थालेपछि वनसम्बद्ध कर्मचारी र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान शुरू गरेका छन्। महोत्तरीको बर्दिवासचार बरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब 1 बिघा जग्गा वन सब डिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काई अतिक्रमण हटाएका हुन्। पर्वत जिल्लाको कुस्मा नगरपालिका 10 पिपलटारीमा खाना पकाउने ग्यास चुहिएर आग लागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ। पिपलटारी स्थित तल्लो रोहटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर आग लागी हुँदा छिमेकी 73 वर्षीय वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। घरधनी 52 वर्षीय रेग्मी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। यस्तै गोर्खाको आरूघाट गाउँपालिका 1 मानबु स्थित श्यामचेतमा आग लागी हुँदा 3 घर जलेर नष्ट भएका छन्। स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो सल्किएर आग लागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषि उपजले सहज रूपमा बजार पाउन थालेको छ। गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ 5 चैनपुरमा हाट बजार लगाउन शुरू गरेका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पूर्वी भागमा आर्कटिक हावाको चिसोका कारण देशका धेरै भागमा आँधी बेहेरीसहित हिमवर्षा हुने अनुमान गरिएको छ। पूर्वी अमेरिकाको लाखौं मानिसहरूले हिम आँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा 1 दशक यताकै सबैभन्दा भारी हिमपात हुने मौसमविदहरूले चेतावनी दिएका छन्। हिम वर्षाका कारण प्रमुख राजमार्गको यात्रामा गम्भीर अवरोध उत्पन्न भएको छ भने 6 करोड़ भन्दा बढ़ी मानिसले खतरनाक हिम आँधीको जोखिम सहनुपर्ने देखिएको छ। पश्चिमी कान्सास क्लियरबाट तटीय राज्य मेरील्याण्ड डेलावियर र भर्जिनियासम्म जाडोयामको चिसो आँधीको चेतावनी जारी गरिएको छ, जसले असामान्य रूपमा 2400 किलोमिटर क्षेत्रमा तत्काल खतरा उत्पन्न गरेको छ। उत्तर पूर्वी कन्सासदेखि उत्तर मध्य मिसौरीसम्मका क्षेत्रमा दशक यताकै सबैभन्दा ठूलो हिमपात हुने चेतावनी मौसम पूर्वानुमान निकायले दिएको छ। मानव सृजित जलवायु परिवर्तनका कारण मौसम सामान्यबाट चरम र गम्भीर बन्दै गएको वैज्ञानिकहरूले बताएका छन्। इजरायली सेनाले गाजापट्टीमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 88 प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायलले तीन दिनमा 100 भन्दा बढ़ी गरेको बमबारीमा 200 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा संचालित गाजा मीडिया कार्यालयले जनाएको छ। कार्यालयले जारी गरेको विज्ञप्तिमा निहत्था नागरिक र आवासीय क्षेत्र विशेष गरी गाजा क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणलाई खतरनाक र क्रूर भनिएको छ। मृत्यु भएका वा घाइते भएका मध्ये धेरैजना भग्नावशेषमा फँसेका छन् र क्षतिग्रस्त पूर्वाधारका कारण उनीहरूलाई अस्पतालसम्म पुग्न बाधा पुगेको छ। गाजामा प्यालेस्टाइनी नागरिक सुरक्षा अधिकारीहरूले इजरायली हवाई आक्रमण विगत तीन दिनदेखि हिंसात्मक रूपमा तीव्र भएको पुष्टि गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र भारत बीच व्यापार वाणिज्य तथा पार्वनका विभिन्न विषयहरूमा छलफल गर्न दुई देशका वाणिज्य सचिव स्तरीय बैठक यही पुष 26 र 27 गते काठमाडौँमा आयोजना हुने भएको छ। दुई देशका सचिव स्तरीय संयन्त्र आईजीसीको बैठकमा नेपाल र भारत बीचको व्यापार सन्धि, पार्वन सन्धि तथा अनधिकृत व्यापार नियन्त्रण सम्बन्धी सन्धि कार्यान्वयनको अवस्था र त्यसको कार्यान्वयनको क्रममा आइपरेका समस्याका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकका क्रममा नेपालले भारतीय ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड सर्टिफिकेट बीआईएस जारी गर्ने तथा नवीकरण गर्ने कार्यलाई सहजीकरण गर्ने लगायतका विषयमा प्रस्ताव गर्ने नेपाली पक्षको तयारी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता बाबुराम अधिकारीले जानकारी दिनुभयो। नेपालबाट भारतमा निर्यात हुने नेपाली वस्तुमा भारतबाट बीआईएस सर्टिफिकेट लिनुपर्ने व्यवस्था रहेकोमा हाल नेपालबाट भारतमा निर्यात हुने कतिपय वस्तुको त्यस्तो सर्टिफिकेट नवीकरण नहुँदा नेपाली निर्यातकर्ताहरू समस्यामा परेका छन्। भारतले जुत्ता, सिमेन्ट, प्लाइवुड जस्ता पाता र सेनिटरी प्याड जस्ता नेपालमा उत्पादित सामान आयात गर्न ब्यूरो अफ स्ट्याण्डर्ड सर्टिफिकेट बीआईएस प्रमाणपत्र अनिवार्य गरेको छ। भारतले नेपाली उत्पादनलाई बीआईएस प्रमाणपत्र नवीकरण गर्न र नयाँ जारी गर्न ढिलो गर्दा नेपाली उत्पादनलाई भारतीय बजार प्रवेशमा समस्या भएको नेपाली उद्योगी व्यवसायीहरूले बताउँदै आएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
एन्फा राष्ट्रिय महिला लीगको दोस्रो चरण सुपर लीगको विभागीय डर्बी गोलरहित बराबरीमा समाप्त भएको छ। आइतबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। नेपाल पुलिस क्लबले एन्फा यु 16 युथ लीग अन्तर्गत आइतबार सम्पन्न विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब विरूद्ध 7-0 गोलको शानदार जित दर्ता गरेको छ। दुवै टोलीको यो पहिलो खेल हो। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा पुलिसलाई जित दिलाउन कप्तान समीर राईले ह्याट्रिक पूरा गरे। यसै गरी निराजन गौतमले दुई तथा सबिन मगर र समीर कुमारले समान एक एक गोल थपे। आइतबार नै सम्पन्न पहिलो खेलमा फ्रेन्च क्लबले सातो बाटो युथ क्लबलाई 2-0 गोलले पराजित गर्यो। मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनशीपमा आइतबार मणिमुकुन्द भलिबल क्लबले रोमाञ्चक जित दर्ता गरेको छ। बुटवल उपमहानगरपालिका 10 स्थित रामनगर खेल मैदानमा भएको खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट क्लबमाथि 3-2 सेटको जित निकाल्यो। मणिमुकुन्दको यो दोस्रो जित हो। यसअघि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेको मणिमुकुन्दले नेपाल पुलिस क्लबसँग हार बिहोरेको थियो। यता मदन भण्डारीको दोस्रो हार हो। यसअघि पुलिससँग हार बिहोरेको मदन भण्डारीले रुकुम पश्चिमलाई हराएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशका हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 17 डिग्री सेल्सियस, न्यूनतम 7.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 17.1 डिग्री सेल्सियस, न्यूनतम 8.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 6 डिग्री सेल्सियस र दिपायलको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 7.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ सहित मुलुकका अधिकांश स्थानमा मौसम बदली, भोलि र पर्सि देशका मध्य तथा पश्चिमी भागका पहाड़ी भूभागमा हल्का वर्षाको सम्भावना। प्रतिक्रियावादी शक्तिहरू एमाले विरूद्ध लागेको, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी। काभ्रे पलाञ्चोकको पाँच खालमा झण्डै 1.5 अर्ब रूपियाँको लागतको खानेपानी आयोजनाको काम अन्तिम चरणमा। र अमेरिकामा आँधी बेहरी सहित देशका धेरै भागमा हिमवर्षा हुने अनुमान। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।